مدنی مذاکرہ ہے شریعت کا فرزینہ، اخلاق کا تہذیب کا طریقت کا فرزینہ، مدنی مذاکرہ ہے مدنی مذاکرہ، مدنی مذاکرہ ہے مدنی مذاکرہ۔
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، صلاة والسلام علیک یا رسول اللہ وعلی آلک وصحابک یا حبیب اللہ، صلاة والسلام علیک یا نبی اللہ وعلى آلك وصحابك يا نور الله۔ مکتبۃ المدینہ کے مطبوع رسالے ضیاء درود و سلام، صفحہ نمبر 3 سے۔ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، جبرائیل نے مجھ سے عرض کی، رب تعالی فرماتا ہے، اے محمد، کیا تم اس بات پر راضی نہیں کہ تمہارا امتی تم پر ایک سلام بھیجے، میں اس پر 10 سلام بھیجوں؟ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ آپ نے کچھ تو نیتیں کری لی ہوں گی، آئیے مزید نیتیں بڑھا لیجئے۔ اول تا آخر مدنی مذاکرے میں شریک رہتے ہوئے علم دین حاصل کروں گا، از ابتدا تا انتہا موبائل فون بند رکھوں گا، صلو علی الحبیب وغیرہ سن کر ثواب کمانے اور صدا لگانے والے کی دلجوئی کے لیے نمایاں آواز سے جواب دوں گا، خاص قسمتیں لکھ لوں گا حسب موقع۔ عز و جل صلی اللہ تعالی علیہ وآلہ وسلم رضی اللہ تعالی عنہ رحمت اللہ تعالی علیہ اور ان کے جمعہ کے سیغے پڑھوں گا، صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
بابا، آج کشمیر میں ہمارے عاشقہ نے میلاد جمع ہے اور بڑی سردی ہو رہی ہے وہاں پر۔
ہاں، زمحریر کی یاد، جب سخت سردی ہو تو کیا پڑھنا چاہیے، یاد ہے کسی کو؟ ماشاءاللہ، ہمارے یعنی باب المدینہ میں اس وقت سخت سردی نہیں ہے، تو یہ باب المدینہ کے لیے نہیں ہے، لیکن کشمیر والوں کے لیے یہ دعا اگر یہ پڑھ لیں، دنیا میں جہاں جہاں سردی ہے وہ یہ اگر دعا کر لیں گے، سخت سردی محسوس ہو رہی ہو تو، صلو علی الحبیب صلی اللہ تعالی علی محمد، لا الہ الا اللہ، یا اللہ آج بڑی سخت سردی ہے، یا اللہ مجھے جہنم کے زمحریر سے بچا، آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم۔ زمحریر میں ٹھنڈک کا عذاب ہے، اس سے ہم نے پناہ مانگی، یہ اس میں سردی کا عذاب، اب وہ خدا جانے کیسا ہوگا، حدیث میں ہے کہ اس میں جب گڑا ہے جہنم میں ٹھنڈک کا، تو اس میں جب کافر کو پھینکا جائے گا تو ٹھنڈک سے اس کے ٹکڑے ٹکڑے ہو جائیں گے۔ اللہ تعالی ہمیں ٹھنڈک کے عذاب سے بھی بچائے اور گرمی کے عذاب سے بھی بچائے، آگ کے عذاب سے بھی محفوظ رکھے، سانپ بچھوؤں کے عذاب سے بھی بچائے، آمین بجاہ النبی صلی اللہ تعالی علیہ وآلہ وسلم، صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
پیارے بابا جان، میں گجرات ہند مدنی اتاری کابینہ گجرات اجمیری سے محمد آدم اتاری 41 دن کے قافلہ کورس کے لیے حاضر ہوا ہوں۔ پیارے بابا، آپ کی بارگاہ میں میرا یہ سوال ہے کہ کیا مدنی منیا اور مدنی منے کس عمر میں घर दर्श दे सकते हैं। नीस, क्या दर्श देने के लिए उर्दू का दुरुस्त होना जरूरी है?
दर्श देने के लिए उम्र की कोई कैद नहीं है। हज़रत सैयदना ईसा रूहुल्लाह अला नबीना वाले सलातो सलाम बिल्कुल यानी के पालने में थे, मतलब उम्र शरीफ बिल्कुल छोटी थी, दूध पीते बच्चे थे और आपने निकी की दावत दी थी, ये मुजिजा था आपका। तो वैसे ये मुमकिन नहीं है कोई दूध पीता बच्चा दर्श दे। तो बहरहाल ये कि जो बोलना जानता है, बाद बच्चे बहुत शार्प होते हैं, बहुत जहीन होते हैं, तेज होते हैं, वो ऐसा बोलते हैं बचपन में कि बड़ा नहीं बोल सकता। अगर सलाहियत हो, बच्चा हो या बूढ़ा हो, दर्श देने की सलाहियत है। उर्दू शर्त नहीं है, इंग्लिश में भी दर्श दे सकता है, अरबी में भी दे सकता है, किसी भी जबान में दे सकता है दर्श। कई जबानों में अपनी अल्हम्दुलिल्लाह मकतबतुल मदीना की किताबें वगैरह वो जो शाया हुई हैं, जिनमें जिनके दर्श देने की इजाजत है, खुसूसन फैजान सुन्नत, तो उसमें जिस जबान में वो दर्श देगा वो जबान कम अज कम इतनी वो पढ़ सकता हो कि जिससे ऐसी गलतियां ना करे, जिससे माना बदल जाए करे, वाजिब ही उसको वो जबान आती हो। अब जरा कि एक एक हर्फ और एक एक तलफ्फुज लेकर बैठेंगे तो फिर तो वो कोई भी नहीं मिलेगा दुनिया में शायद। तो वो अपना मफहूम पहुंचा सकता हो और माने में फसाद वाके ना होता हो कि कुछ का कुछ वो बयान कर जाए। तो इस तरह की जो भी वो जबान जिसमें वो दर्श दे रहा है वो अगर उसको आती है, मरहबा उसको दर्श दे, और दर्श देना चाहिए। इससे क्या, अगर कोई कमजोरी तलफ्फुज वगैरह की होती भी है तो आहिस्ता आहिस्ता वो भी दूर हो जाती है, सवाब का सवाब मिलता है, दूसरों को भी नेकी की दावत पहुंचती है, उनको भी फायदा होता है। तो सबको दर्श देना चाहिए, बच्चों को भी देना चाहिए दर्श, बड़ों को भी देना चाहिए, मदनी मुन्नों को भी, मदनी मुन्नियों को भी देना चाहिए। वल्लाहु तआला आलम व रसूलहु आलम अज्ज व जल्ल व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अला अल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मेरा नाम मोहम्मद फरदीन अत्तारी है, मैं हिंद के शहर मुस्तफ़ाबाद का रहने वाला हूँ, मदरसतुल मदीना का तालिब इल्म हूँ। प्यारे पापा जान, आपकी बारगाह मेरा सवाल ये है कि हाफिज को कैसा होना चाहिए, हाफिज किस किस की शफाअत करेगा, कौन सा हाफिज शफाअत करेगा? प्यारे पापा जान आप मेरे लिए दुआ कीजिए कि मैं बाअमल हाफिज बन जाऊँ।
आमीन। हाफिज कुरान को कैसा होना चाहिए? सुभानअल्लाह, यानी के कुरान और हदीस में जो कुरान करीम याद करने के, हिफ्ज करने के जो फजाइल बयान हुए, तो अगर कोई कुरान हिफ्ज कर ले, याद कर ले, तो वो सारे फजाइल उसको हासिल नहीं हो जाते, इनका ये मिसदाक नहीं बन जाता जब तक के उसका अमल कुरान और हदीस के मुताबिक ना हो। और हकीकत में कुरान पाक हिफ्ज करने का जो नतीजा और सही मकसद और रिजल्ट यही है कि कुरान पाक के अहकाम पर अमल किया जाए। एक शख्स हजरत सैयदना अबू दरदा रज़ी अल्लाह तआला अन्हु की खिदमत में हाजिर हुआ और उसने अर्ज किया, मेरा बेटा हाफिज कुरान हो गया। आपने उसे दुआ दी और फरमाया, कुरान दरअसल यानी हकीकत में कुरान उसी ने हिफ्ज किया जिसने उसके अहकाम माने और उसकी पैरवी की। आप एक बार फिर गौर फरमाएं कि हजरत अबू दरदा रजी अल्लाह तआला उन्होंने फरमाया कि हकीकत में हाफिज कुरान वही है कि जिसने कुरान के अहकाम को माना और उन पर अमल किया, पैरवी। अब अगर इस इरशादे सहाबी का कोई मतलब यानी के पैकर बन जाए, मिसदाक बन जाए, तो कुरान करीम के आकाम को माना, चलो मानता तो है, लेकिन पैरवी करना, इस पर अमल करना, ये जाहिर है कि काम है, जिसको करना जो है ना, ये नफ्स शैतान मुआशरा आड़े आता है, तो ये करना, तो असल में हाफिज वही है। लेकिन हमारे आखिर ऐसा नहीं है, हमारे यहां तो बस वो हिफ्ज कर लिया, वो चाहे मतलब वो हिफ्ज करता रहा, पीछे भूलता रहा, तो फिर हाफिज साहब कहलाता, उसको लकब मिल गया हाफिज साहब का, याद हो या ना हो उसको, लोग हाफिज साहब कहेंगे ये फूलता रहता, अपने जामे में नहीं समाता, बल्कि ये वकूफ का बे बोलू या बे का वकूफ बोलू, क्या बोलू उसको, अपने नाम के आगे हाफिज लिखता है, हालांकि वो हाफिज नहीं होता, उसको ये भूल चुका होता है। कई ऐसे आपको मिलेंगे माशरे में जो कुरान करीम भूल जाते, तो जब भुला दिया इसने कुरान करीम, इसको बुला दिया गया, वह हाफिज किस बात का, ये झूठ हुआ कि नहीं हुआ। और अगर हकीकत में हाफिज कुरान है, वाकई इसको याद है, तब भी अब हाफिज की आपने सही जो मतलब बुजुर्गों के नजदीक जो हकीकत में उसकी असल जो है हिफ्ज की, उसका जो नतीजा है, उसका रिजल्ट है, उसकी उसका जो मतलब यानी कि हासिल है और असल मकसद है, वो ये कि कुरान के अहकाम को माने और उसकी पैरवी करे, उस पर अमल करे, तो हाफिज। ये सब कुछ कर भी लिया, जिसने कर लिया वो अपने आप को कभी कहेगा नहीं कि मैं मेरा नाम फुला हाफिज, हाफिज नाम लिखना अपने नाम के साथ हाफिज, इसमें शरण अगरचे गुनाह नहीं है, लेकिन अपने अमल का ऐलान है, एक खुफिया अमल का ऐलान है, जिसमें रिया का खतरा मौजूद, हुब्बे जा आंखें खोले हुए देख रहा आपकी तरफ, कि जब आपने अपने नाम के साथ हाफिज बोला, अच्छा अब हाफिज साहब हैं, अब आप भूले, हाफिज साहब दुआ में याद रखना, अब आप गए काम से, तो कितने खतरात हैं इसमें, ये आपने अपनी फजीलत बताई तो ये सब हुआ ना, आपको मजा तो आया, लेकिन ये मजा जो है ना ये रिस्की है, यानी इसमें शरण कोई कबाद नहीं है, कि किसी ने कहा दुआ में याद रखना या ये सब, ये खतरात बता रहा हूं, ये आफतें हैं, ये मतलब अल्लाह ना करे बंदा रिया में पड़ जाए, हुब्बे जा में पड़ जाए, आजकल के हाफिज साहब जो होते हैं इनको मालूम तो होती नहीं आमतौर पर, मैं जनरल बात कर रहा हूं, ये उमूमन इनको ये हुब्बे जा रिया या फूलना फलना ये मालूम नहीं होता। जिसने हिफ्ज किया चाहे आधा किया वो हाफिज साहब है, जिसने हज किया वो अपने मुंह से बोलता मैं हाजी हूं, बोलते ना अपने नाम के साथ हाजी हाजी फुला हाजी फुला, तो इस तरह ऐलान करना ये रिस्की है। इस तरह जो सैयद सादात हैं अल्हम्दुलिल्लाह अच्छा इनका मकाम है, लेकिन अपने मुंह से अपने कलम से लिखना अपने वो सैयद, ये भी वही रिस्की बात है, कि आपने अपना नाम सैयद बताया तो अगला हाथ चूमेगा एहतराम करेगा वो सवाब कमा लेगा, आप को खतरे में डाल गया हो, आपको रिया उब्बे जा और ये सब मुमकिन है कि पैदा हो, शैतान बचाए, तो किसी ने अपने आप को सैयद का वो गुनाहगार नहीं है, अगर ताजीम पाने के लिए कहा कि लोग मेरा एहतराम किया करे तो तब तो फंसा, फिर तो सैयद साहब के लिए बहुत बड़ा मतलब मसला खड़ा हो गया, और ये खतरात बहुत है, इस तरह के बहुत हर मामले में खतरात है, वो दीनी मामला हो तो वाकई बहुत बड़ा खतरा है, दुनियावी मामला हो तो वो दुनियावी तौर पर भी उसके खतरात तो हैं, जैसे कि डॉक्टर को होगा ना वो अपना नाम जब भी बताएगा दिगर डॉक्टर नहीं बताएगा, वो डॉक्टर अपने नाम के साथ जरूर लगाएगा, डॉक्टर बुला बुला, अच्छा डॉक्टर साहब इज्जत में नहीं, थोड़ा डॉक्टर साहब के कपड़े ढीले हुए ना, ढीले हुए नहीं जाम हुए बदन फूला, कैप्टन होगा अपने आपके नाम के साथ कैप्टन बोलेगा, मेजर होगा अपने साहब ने मेजर, यहां तक कि जब ये लोग मरते हैं तो इनके खबरों में भी लिखते हैं कैप्टन फुला मेजर फुला कर्नल फुला जनरल फुला वजीर, अब वजीर तो फिर वजीर अगर फारिग हो गया तो वो रिटायर मिनिस्टर पता नहीं कुछ ना कुछ के साथ लगेगा, और ये जब गुफ्तगू करेंगे ना इस तरह के जो अफसरान किसी से चाहे वो रिटायर हो तो ये गुफ्तगू में अपने आपको रिटायर नहीं बोलते, ये पूरा वही ओहदा इस्तेमाल करते हैं, मेजर फुला कैप्टन फुला जनरल फुला, हालांकि वो रिटायर है अब तो ये है ही नहीं, मेजर कहा है थे जब थे अब नहीं है, लेकिन ये बोलेंगे जरूर कैप्टन बोलेंगे जरूर, अच्छा हालांकि नहीं है जमाना हो गया रिटायर हो गए, कब्र में भी कैप्टन है वो तख्ती में भी लिखेंगे कैप्टन, کیپٹن کا اب تو میت ہے. تو یہ عہدے کام بھی تو نہیں آتے, آخرت میں ان کا کیا کام ہے. تو بہرحال یہ میں چوٹ کرنے کے لیے, میری کوئی مانتا نہیں, مجھے بھی پتا ہے کہ مانے گا نہیں. یعنی حب جا کا اتنا زبردست زنگ چڑھا ہوا ہے اور بڑے بڑے مطلب تہیں جمی ہوئی ہیں دلوں پر. ایسی باتیں ہوئی ہے مولانا تو بولتا ہے یار, یہ بولتے ہیں مولانا کی باتیں. ٹھیک ہے, پتا چلے گا مرنے کے بعد کہ مولانا ہماری آخرت کی بہتری کے لیے بولتا تھا, شیطان نے کان ہمارے مروڑے, ہم اس کی باتوں میں آ گئے کہ مولانا بولتا ہے. برا مانے تو وہ زیادہ پھنسے گا. میں نے کیا غلط کہا ہے, نہ مسلمانوں سے کہہ رہا ہوں, اپنے بھائیوں سے کہہ رہا ہوں, اپنے بچوں سے کہہ رہا ہوں, اپنے بزرگوں سے کہہ رہا ہوں جو عمر میں بڑے ہیں میرے سے. تو میں تو اپنوں سے بات کر رہا ہوں کہ ہر وہ دروازہ بند کر دینا چاہیے جس سے بند پڑے, ہر وہ دروازہ بند کر دے جس سے حب جا کا داخلہ ہو, جس سے ریا گھس جائے اور ہمارے اعمال کو غارت کرے, ہماری آخرت کو برباد کرے. مگر یہ باتیں سمجھنے والے بہت تھوڑے ہوتے ہیں, جو سمجھ لیتے ہیں اس پر عمل کرنے والے بہت تھوڑے ہوتے ہیں. باقی ہر ایک کو عزت, واہ واہ اور بس یہ چاہیے. کوئی نہیں واہ واہ کرتا تو اپنی پھر خود اپنی زبان سے میں شروع کر دیتا ہے, میں نے یہ کیا, میں نے وہ کیا, میں نے یوں کیا, میں یوں, میں ہوں, یہ یوں ہوتا ہے پھر. یہ بھی ہلاکت ہے ظاہر ہے. لیکن اگر کوئی ایسا کہتا ہے تو ہم اس پر کوئی مطلب حکم نہیں لگائیں گے. ہو سکتا ہے وہ تحدیث نعمت کے لیے کہہ رہا ہو, ہو سکتا ہے اپنے ماتحتوں کو وہ ترغیب کے لیے کہہ رہا ہو. ہمیں کسی پر حکم نہیں لگانا, لیکن ہر ایک یہ سوچے کہ میں یہ کیوں کہہ رہا ہوں ایسا اور کیوں کر رہا ہوں. پھر حافظ صاحب کے بعد چلتے ہیں, حافظ صاحب سے چلے تھے نا, تو حافظ صاحب اصل حافظ وہ ہے بزرگوں کے نزدیک, ابو دردا رضی اللہ تعالیٰ عنہ کے نزدیک, کہ جو قرآن کے احکام کو مانے, درست مانے, اس پر یقین رکھے اور ان پر عمل کرے. حضرت سیدنا انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے, ایک دن رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم باہر تشریف لائے, بلند آواز سے فرمایا, اے حافظ قرآن. تمام حافظ صاحبان سننے, دیکھو پکار کون رہے, سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم. تو جو حافظ قرآن ہے وہ کہیے لبیک. میرے پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم باہر تشریف لائے, بلند آواز سے فرمایا, اے حافظ قرآن, تو گریہ و زاری کر, یعنی تو رو رو, جبکہ احمق یعنی بے وقوف لوگ ہنستے ہوں. شب بیداری کر, یعنی رات جاگ, جبکہ سونے والے سوتے ہوں. رات جاگ سے مراد یہ گپ شپ نہیں, عبادت. اب جیسے مدنی مذاکرہ یہ بیٹھے ہوئے تو یہ عبادت ہے, جو اچھی نیت سے بیٹھا ہے ثواب کی نیت سے وہ عبادت میں. تو شب بیداری کر جبکہ سونے والے سوتے ہوں, روزہ رکھ جبکہ کھانے والے کھاتے ہوں, جو کوئی تجھ پر ظلم کرے اسے معاف کر, کینہ وروں کی طرح کینہ مت رکھ اور جاہلوں کی طرح جہالت مت کر. ایک اور حدیث میں, قرآن اللہ کا کلام ہے, اس لیے حافظ قرآن کو چاہیے کہ اپنے رب کی نافرمانی سے ڈرتا رہے. حضرت ابن مسعود رضی اللہ تعالی عنہ فرماتے ہیں, حافظ قرآن کو چاہیے ان امور کو پہچانے. اول, رات کو جب لوگ سوتے ہوں, دوسرے دن کو جبکہ لوگ قصور یعنی کوتاہیاں کرتے ہوں, تیسرے غم کو جب لوگ خوش ہوتے ہوں, چوتھے رونے کو جبکہ لوگ ہنستے ہوں, پانچویں خاموشی کو جبکہ لوگ ادھر ادھر کی باتوں میں مصروف ہوں, چھٹے عاجزی کو جبکہ لوگ تکبر و بڑائی کرتے ہوں. حافظ قرآن کو چاہیے کہ نرمی کرنے والا ہو, اس سے زیبا نہیں کہ جنگ جو جفا کار شور و شغف کرنے والا سخت مزاج ہو, دڑاکا اور ہڈے باز قسم کا نہ ہو. فضیل بن عیاض رضی اللہ تعالیٰ عنہ فرماتے ہیں حافظ قرآن کو اعلیٰ سے لے کر ادنا تک کسی کا حاجت مند نہیں ہونا چاہیے, بلکہ اور لوگوں کو اس کا حاجت مند ہونا چاہیے. حافظ قرآن اسلام کا علم بردار ہے, گویا اس نے اسلام کا جھنڈا اٹھایا ہوا ہے. حافظ قرآن اسلام کا علم بردار ہے, اسے چاہیے کہ قرآن کا لحاظ کر کے لہو و لعب یعنی کھیل کود سہو و غفلت میں کسی کے ساتھ شریک نہ ہو. حضرت علی مولا مشکل کشا کرم اللہ تعالی وجہ الکریم فرماتے ہیں اے حامل قرآن تم قرآن کے موافق عمل کرو, چونکہ صاحب علم وہی ہے جو اس کے مطابق عمل کرے اور اس کا عمل اس کے علم کے موافق ہو. اور بھی بہت سارے مطلب ہیں کہ حافظ قرآن کے لیے احکامات ہیں کہ اس کو مطلب بہت ساری مطلب سنبھل کے کرنا ہے. اب جو میں نے عرض کیے چند اگر ان پر بھی عمل ہو جاتا ہے مدینہ مدینہ, بہت کچھ میں نے عرض کر دیا اللہ نصیب کرے, مگر اللہ تعالیٰ اس جذبے کا ستیہ ناش کرے کہ بس ہماری خواہش کہ بس ہماری عزت تو حافظ صاحب آئیے, حافظ صاحب آپ دعا کریں اور چلو ٹھیک ہے. اب دعا کا حافظ صاحب کو نہیں کہا, کسی اور کو کہہ دیا. حافظ صاحب کی جو کھوپڑی گھومتی ہے نا, اس کھوپڑی کو نالے میں ڈال پھینک دینا چاہیے, گٹر میں ڈال دینا چاہیے. یہ اپنے آپ کو سمجھتا کیوں ہے کہ بس میں ہی دعا کروں, مجھے کیوں دعا کا نہیں بولا. جیسے کہ نہیں بارگاہ الہی میں یہ کوئی مقبول بندہ ہو جو اسی کی دعا قبول ہوگی. تو یہ ساری رسمی کلامی ترکیبیں ہوتی ہیں بعض اوقات, تو اس لیے مطلب اپنی عاجزی ہو. کوئی اچھی جگہ بٹھا ہے نہ بٹھا ہے, دعا کا بولے نہ بولے, بیان کی صلاح کرے نہ کرے, قراءت کی آپ کو مطلب صلاح کرے نہ کرے, قفل مدینہ چپ چاپ بیٹھے رہنا ہے, بک بک نہیں کرنا ہے, پیچھے سے بھی نہیں بولنا کہ بڑے بے ادب لوگ ہیں, خشک لوگ ہیں یار, اپنے کو پوچھا تک نہیں. یہ اچھے لوگوں کا انداز نہیں ہے, یہ جہنم میں لے جانے والے انداز ہیں. جو اپنی تعظیم چاہتا ہے کہ میرا احترام کیا جائے, میری تعظیم کی جائے, یہ جہنم میں لے جانے والے کاموں میں سے اس طرح کے کام. یہ حدیث ہے اس مضمون کی کہ جو یہ چاہے کہ لوگ میری تعظیم کے لیے کھڑے ہوا کرے, وہ اپنا ٹھکانہ جہنم میں بنا لے, معاذ اللہ. تو بہت نازک شاہراہ پر حافظ صاحب نے قدم رکھا ہوا ہے. اللہ تیرے دل میں اتر جائے میری بات, اللہ مجھے بھی عقل سلیم عطا فرمائے. ہم لوگ بس ایسے ہو گئے کہ بس لوگوں نے ایسا احترام تعظیم اور الفاظ اور تعریفات کہ مطلب یہ نہیں کہ چاروں طرف مطلب یہ نہیں کہ کیا کہنا چاہیے کہ کانٹے دار بھاڑ لگا دیے, دامن کس طرح بچایا جائے. یا اللہ تو ہی بچانے والا ہے. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علی وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. عالمی مدنی مرکز کے حاضرین اور میرپور کشمیر اور روہیلا والی یا روہیلا وال کے عاشقان میلاد سب توجہ فرمائیں. ماشاءاللہ آپ سب کو میں مرحبا کہتا ہوں, خوش آمدید, ویلکم. دیکھیے یہ بڑی مشکل سے آپ کو موقع حاصل ہوا ہے کہ مدنی مذاکرے میں اتنی تعداد میں آپ کے یہاں ماشاءاللہ آپ جمع ہوئے. اب شیطان تو آپ کو چاہے گا کہ نیکیوں سے دور رکھے, گناہوں میں مبتلا کرے, ثواب سے محروم رکھے, علم دین کی دولت آپ کے پاس نہ آنے پائے, اس کے لیے کوشش کرے گا. تو اس میں بعضوں کو اس طرح کرے گا کہ وہ اسکرین پر اپنے آپ کو ڈھونڈیں گے, انتظار کریں گے کہ میں اب آیا کہ اب آیا. تو اس کی وجہ سے اس کی توجہ شاید نہ رہے سننے کی طرف, وہ اپنے آپ کو انتظار کرتا رہے گا. اگر یہ اپنے آپ کو دیکھنے میں کامیاب ہو گیا भीड़ यानी इज्तिमा दिखाया और अपने आप को देख लिया, अब इसको खुशी होगी तो अकेला हंस पड़ेगा। जो ये नजर आता है स्क्रीन पर मुस्कुराते हैं, हंसते हैं, इस तरह करते हैं, या फिर कभी क्या यूं करते हैं, यूं दाढ़ी सहलाते हैं, इमामा सेट करते हैं, टोपी सेट करते हैं, जान जान के खुजाते हैं, झंडा हिलाते हैं, हाथ यूं करते हैं, या तो कंफर्म करते हैं या खुशी का इजहार करते हैं कि माँ बदौलत स्क्रीन पर आ गया है। अब इस सूरत में ये इल्मे दीन से तो उसकी महरूमी का पूरा पूरा इम्कान है, तो उसको थोड़ी समझ पड़ेगी बोला क्या जा रहा है। अब अगर कहा जा रहा है कि फुला चीज खाना हलाल है, ये शायद समझेगा कि फुला चीज खाना हराम है। बोला अब कितना बड़ा नुकसान हुआ कि हलाल को अब आराम समझ बैठे, और दूसरा नुकसान ही होगा कि मदनी चैनल का नाम लेंगे, मेरा नाम लेंगे, कहा ये मदनी चैनल में मैंने खुद सुना है कि वो फुला चीज खाना हराम है, हालांकि कहा गया था कि फुला चीज खाना हलाल है। कितना बड़ा नुकसान होगा कि आपके ये थोड़ा बहुत अपने मतलब मुस्कुराने से हंसने से स्क्रीन पर देख कर खुद को ये नुकसान, इस तरह के कई नुकसान हो सकते हैं। फिर आप चले गए तो अब हसरत होगी, इस हसरत में आपको समझ नहीं आएगी कि ये बोल क्या रहा, फिर तलाश करेंगे कब आता हूं, इंतजार। तो मेहरबानी करें अपने हाल पर रहम करें, आपकी भलाई भी इसमें जाहिर है। तो जब भी अपने आपको देखें, नजर इत्तेफाक से पड़ जाए आपकी, अव्वल तो तलाश नहीं करें, नजर आ गए आप तो खुशी होना, ये तो अब दिल की कैफियत है, इस पर तो कोई बंद नहीं बांध सकता, लेकिन आप जब्त करें इसको, मुस्कुराए नहीं, हंसे नहीं, एक्शन नहीं करें, बल्कि नजर नीचे कर दें फौरन, यूं टेढ़ी आंख से ही बात देखते यार, ये इलियास ने समझाया है तो ये मतलब ये देख लेगा कि मैं देख रहा हूं, तो यूं देख रहे, इनकी आंखें पहचानी जाती है कि ये आइडिया से स्क्रीन पर देख रहा है, ये भी एक कैमरा जो है ना ये बहुत पावरफुल होते हैं, तो ये सब पकड़ लेते हैं। तो ये इस तरह के मतलब इस तरह भाइयों को भी ये मेरे सामने लाकर पेश कर देते हैं कि तुम्हारा जिम्मेदार देखो तिरछी आंख से देख रहा है अपने आप को, बेचारे से बर्दाश्त नहीं हो रहा, और तुम्हारा एहतराम भी कर रहा है कि यूं देखूंगा तो ये देख लेगा, तो अब समझ जाओ इतने में, अल्लाह करे दिल में उतर जाए मेरी बात।
السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
پیارے بابا جان میں ہند گجرات مولاسا سے الحمدللہ عز و جل عالمی مدنی مرکز فیضان مدینہ میں 41 دن کے لیے در مرشد پر حاضر ہوں عرض یہ تھی کہ درس فیضان سنت دینے والے کے ذاتی کردار میں کیا نکھار پیدا ہوتا ہے نیز درس پر استقامت کیسے حاصل کرے اس کے متعلق کچھ مدنی فل ارشاد فرمائیے
پیارے باپا جان کی بارگاہ میں میرا سوال ہے کہ آپ گھر درس پر اتنا زور کیوں دیتے ہیں نیز سکول کالج یونیورسٹیز دکانوں میں یا دوران سفر بلکہ ہر خوشی اور غمی کے موقع پر درس فیضان سنت کے حوالے سے آپ کیا فرماتے ہیں
فیضان سنت کے درس کے تعلق سے یہ سوالات تھے تو اپنی شخصیت میں کیا نکھار آتا ہے دعوت اسلامی کا جو معاملہ ہے نا وہ ہر ڈگر پر ہماری اصلاح چاہتا ہے ہر قدم پر ہماری اصلاح چاہتا ہے دعوت اسلامی ہمیں مطلب ہے کہ ظاہر باطن ہر طرح سے مطلب ہے کہ ستھرا کرنا چاہتی ہے تو ہم ظاہری طور پر داڑھی رکھ لیں امامہ باندھ لیں سفید لباس بھی پہن لیں ہم نکھرے نکھرے ہو گئے زلفے بھی رکھ لی اور اگر ہم نہ فیضان سنت کھول کے دیکھیں گے نہ پڑھیں گے نہ درس دیں گے نہ درس سنیں گے نہ اجتماع میں بیانات سنیں گے نہ مدنی مذاکرے سنیں گے نہ مطالعہ کریں گے دینی کتابوں کا تو کیا اوپر سے یہ سب کچھ ہے اندر تو خالی خالی جائے لٹھ پتہ ہی نہیں جب کچھ پڑھا نہیں ہے سیکھا نہیں ہے تو لٹھ پھر اب کسی نے مسئلہ پوچھ لیا تو یہ بھی پتا نہیں ہوگا نا کہ مسئلہ نہ معلوم ہو تو نہ بول دینا چاہیے یہ بولے گا میں تو اتنا بڑا مولانا لگتا ہوں اور مجھے کہا بھی اس نے کہ حضرت ذرا مسئلہ اب میری تو بے عزتی ہو جائے گی اب یہ کہ اندھیرے میں تیر مار دیا فائر کر دیا غلط مسئلہ بتایا اس کا گناہ الگ تو درس دینے سے یہ فائدہ ہوگا کہ کم از کم اپنی معلومات میں اضافہ ہوگا دوسروں تک نیکی کی دعوت دینے کا بھی ثواب ملے گا. علم دین پھیلانے کا ثواب ملے گا اور بہت کچھ معلومات حاصل ہوں گی. پھر اس طرح جو درس دے کر پوری پوری کتابیں ختم کر لیتے ہیں. پوری فیضان سنت میں نے سسٹم میں دیکھا کہ جو درس دے کر انہوں نے ختم کیے, غیبت کی تباہ کاریاں درس دے کر ختم کی, نیکی کی دعوت یہ بھی ایک باب ہے فیضان سنت کا, اس کو بھی ختم کیا جیسے درس دے کر. اتنا معلومات کا ذخیرہ ہاتھ میں آتا ہے, یعنی یہ سمجھو کہ ایک کتاب جو ہے جیسے فیضان سنت یوں سمجھو کہ یہ 313 کتابوں کا نچوڑ ہے. سمجھانے کی عرض کر رہا ہوں, یعنی کئی کتابوں میں سے اس میں سے مواد لیا گیا ہے. تو اس طرح انشاءاللہ عز و جل آپ کو بہت فائدہ ہوگا دین و دنیا کا آخرت کا. اور یہ درس نہ جانے کتنے مسلمانوں کی اصلاح کا باعث ہوگا. پھر یہ کہ گھر میں درس دینا تو بہت ضروری ہے, گھر میں درس دیں گے تو گھر میں مدنی ماحول بنے گا. اور اس طرح انشاءاللہ سب مدینہ مدینہ ہوتا رہے گا. درس پر کیوں زور دیتے ہیں یہ بھی اس میں آ گیا اس جواب میں, کہ اس لیے کہ وہ ایک ماحول بنے گا, مدنی ماحول بنے گا.
پیارے بابا جان, فیاض علی عطاری سردار آباد سے فیضان مدینہ میں ماہ میلاد کے سلسلے میں حاضر ہوا ہوں. پیارے باپا جان, آپ کی بارگاہ میں عرض ہے, مسجد درس دینے میں نمازیوں اور مساجد کے ڈیسک وغیرہ کے استعمال میں کیا کیا احتیاطیں مد نظر رکھنی چاہیے؟ جزاکم اللہ خیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. مسجد میں درس دینتے ہوئے طریقہ اس کا یہ کہ جہاں امام صاحب بیٹھتے ہیں وہاں سے درس نہ دیا جائے بلکہ سائڈ پر آ جائے. اسی آپ بولیں گے نمازی چلے جاتے, پرواہ نہیں, جانے دیں, جانے نہ دیں, یہ بھی ایک طریقہ ہے. تو بہت پرانا طریقہ ہے مگر اللہ کرے کہ اس پر عمل ہو رہا ہو. ہمارے ذمہ داران اگر چاہیں گے تو عمل ہوتا رہے گا, مگر شاید بھول بھال جاتے ہیں یا پتہ نہیں کیا ہے تو سستیاں بہت ہیں. تو اس کا طریقہ یہ کہ دروازے پر ایک یا دو خیر خواہ کھڑے ہو جائیں اور وہ بڑی لجاجت کے ساتھ نرمی کے ساتھ ان سے عرض کرے. اب ایک مسجد کے دو دروازے, دونوں پر ایک ایک کھڑا ہو جائے, ایک ہے تو ٹھیک ہے, ایک پر ایک یا دو کھڑے, جیسا دروازہ, چھوٹے ہوتے ہیں بڑے ہوتے ہیں, کہیں مسجد آباد ہوتی ہے کہیں بالکل چند نمازی ہوتے ہیں, تو مناسبت سے. اور ہوم اگر وہ خیر خواہ عمر رسیدہ ہو نا اور غصے والے نہ ہوں, غصہ بالکل کرنا ہی نہیں ہے, نرمی سے درخواست کرنی ہے. اور کمبل بھی نہیں بننا, کمبل بننا ہوگا لپٹ جانا بالکل کہ آپ کو, تو یہ آئندہ نماز کے لیے بھی نہیں آئے گا مسجد میں, یار یہاں یہ لوگ مطلب ہم کو مجبور کرتے ہیں, ٹائم نہیں ہوتا, کام پر جانا ہوتا ہے. تو صرف مسکرا کر تشریف رکھیے اس کو. اتنا اگر کوئی بڑا مطلب یعنی بارش کوئی بزرگ ہوں گے نا عمر رسیدہ تو وہ بولیں گے تو ایک تعداد ہوگی جو بیٹھ جائے گی, بلکہ ایک عادت پڑ جائے گی کہ یار اٹھیں گے تو یہ مجھے کہیں گے, اور ایک مطلب شرمندگی ہوتی ہے آدمی کو منع کرتے ہوئے. تو یہ طریقہ بہت ضروری ہے درس کو کامیاب کرنے کا. سائڈ پر درس کریں تو نمازی کو آواز نہیں جانی چاہیے, یعنی اس طرح کی آواز نہیں جانی چاہیے کہ جس سے اس کو تشویش ہو, نماز بھول جائے, پریشان ہو جائے, چیخ چیخ کا درس دیا جا رہا ہے یا مائک کھول دیا ہے. مائک پر درس دینے کی اجازت نہیں ہے کسی کو بھی, یہ بس سائڈ پہ جا کر بھلے ایک عیسائی بھائی آپ کے ساتھ بیٹھا ہے آپ اسی کو درس دیں. ایک خیر خواہ ہو, پھر دیکھا کہ اب وہ نمازی جانا تھا چلے گئے تو اب خیر خواہ بھی آ کے بیٹھ جائے درس میں تو دو ہو گئے. آپ اس طرح دیکھ کر ذرا ٹرائی تو کریں, آپ کے درس کامیاب نہ ہو تو مجھے بولنا. اب مائک کے چکر میں نہیں پڑے, مائک ہوگا نا تو دو ادھر بیٹھے ہوں گے, ایک ادھر بیٹھا ہوگا وہ آپ سمجھیں گے درس سن رہے, درس بھی سن رہے, وہ درس بھی پڑھ رہے ہوں گے. تو قریب قریب آ جائیے, قریب قریب آ جائیے کر کے خیر خواہ جو وہ بٹھا دے پیار سے, آپ دیکھیں کتنا کامیاب ہوتا ہے. درس دینے والوں کو بھی لطف آئے گا, سننے والوں کو بھی لطف آئے گا اور فائدہ بھی ہوگا. پھر درس دینے کے بعد کتاب بند کی اور یہ جا وہ جا, نہیں کھڑے بھی نہ ہوں, اب بیٹھے رہے. मुलाकात के लिए नहीं, मुलाकात बैठे बैठे करनी है। और जो आपको अंदाजा लगे कि यार इस पर थोड़ी इंफिरादी कोशिश करनी ज्यादा मुफीद होगी, तो उसको जरा प्यार से अरे यार बैठो ना करके वो थोड़ी इंफिरादी कोशिश कर दी। लेकिन अगर वो जल्दी में घड़ी बार बार देख रहा है या कह रहा कि मेरी ड्यूटी है, फिर उसको नहीं रोकना, उसको जाने देना, नहीं तो आइंदा फिर नमाज के लिए भी शायद नहीं आएगा। तो ये सारे काम वो कर सकता है जिसको लोगों की नफ्सियात परखने का मतलब है कि कुछ गुर हो, अंदाजा हो। तो ये सब आपको ये सीखना पड़ेगा और काम को काम सिखाता है। आप करते रहेंगे, दर्श देते रहेंगे, दर्श का एक मकसद ये भी है कि इस बहाने ईसाई भाइयों को बिठाना, इंफिरादी कोशिश करके इनको मदनी इनामात का आमिल बनाना और मदनी काफिलों का मुसाफिर बनाना है। सिर्फ मतलब दर्श दिया बंद कर दिया खलास नहीं, आपको ये इसका पूरा पूरा आउटपुट लेना है, तो इंशाल्लाह आपकी मस्जिदें भी आबाद हो जाएंगी। देखना इतने बरकत है। अगर जो मैं जिस तरीके से अर्ज कर रहा हूँ दर्श देने का, अगर किसी मस्जिद में वहां दर्श हो रहा होगा ना, तो वहां से अलाका दौरा हो रहा है, नेकी की दावत भी हो रही होगी, वहां मदरसतुल मदीना बालेगान की भी तरकीब होती होगी, वहां से मदनी काफिले भी तरकीब पाते होंगे। और जहां फॉर्मेलिटी के तौर पर खाली बस जू तू पढ़ लिया, हाथ फेर लिया और दर्द देने वाला यहां से चला, सुनने वाले वहां से निकले, वहां कोई मदनी काम शायद नहीं हो रहा होगा, ये एक मेरा अंदाजा है। आप देख लें जिस तरह मैं कहता हूं उस तरह करके देखें, आपको अभी यूं लगता होगा कि यार जो कह रहा अगर ये करेंगे तो काम जमेगा और काम उठेगा आपका इसी तरीके से उठेगा, वरना नहीं उठेगा, बहुत मुश्किल है। और सारे जिम्मेदार दर्श में बैठे, जिम्मेदार बैठे, सब बैठे हैं, ये नहीं कि अब बाहर खड़े होकर गप्पे मार रहे हैं, अंदर दर्श दिया जा रहा है, ये तो बहुत यानी कि ये तो नुकसान दे तनकीद का बाइस है। अगर इमाम साहब जो हैं वो भी अगर अल्लाह करे के दर्श में आकर अवाम की तरह बैठ जाए, तो इससे दर्श देने वाले को बहुत हौसला अफजाई होगी। लेकिन ऐसा होता कम होगा वो कि इमाम साहब मतलब जाकर दर्श में वहां साइड पे साथ में जाके बैठ जाए दोजानु, ये इसका चांस कम है। लेकिन बहरहाल दावत इस्लामी के मदनी माहौल से जो वाबस्ता होंगे ऐसे इमाम, या वो इमाम जो दावत इस्लामी को वाकई समझते हैं कि ये मतलब बहुत फायदेमंद है काम और जज्बा होगा, तो वो बैठते होंगे, लेकिन शायद आटे में नमक के बराबर। मेरा मतलब ये कि दो जानू, हाँ दो जानू मैंने सही सोच समझ कर कहा, भले आप उसकी ताजीम उसको ताजीम के लायक ना समझे तो फिर यह कि ये आपको ताजीम के जुमरे से निकाल देगा। किसी मुसलमान को अगर आप जिसका जाहिर शरीयत के मुताबिक है आप उसको ये समझेंगे कि ताजीम के लायक नहीं है, तो मुसल्ले पर जो नमाज पढ़ा है तनख्वाह लेकर वही क्या काबिल ताजीम है? जो फी सबीलिल्लाह फैजान सुन्नत का दर्स दे, क्या वो काबिल ताजीम नहीं हुआ? सोचने की बात है, ये एक चोट करने की बात अर्ज कर रहा हूं। आपने ये बातें अपने बयान में नहीं करनी वरना आपका मस्जिद में काम बंद हो जाएगा। मैं जो अर्ज कर रहा हूं ना, अपना जो एक वजन होता है कद होता है इसके हिसाब से आदमी बात करता है, और जो खौफे खुदा वाले होते हैं तो मेरी बातें समझ में आती है। अच्छा बड़बड़ करेगा अगर वो मतलब खौफे खुदा उसमें नहीं होगा तो करेगा ऐसी बातें, तो आखिरत की भलाई की बात कर रहा हूं कि सब बंदे मतलब अल्लाह के नजदीक आजिज बंदे। तो मैं ये फिर भी नहीं कहता कि चलो भाई दर्श देने वाले की ताजीम के लिए दो दोनों बैठ जाओ, उसमें कहते हो मेरी नीयत थी भी नहीं, लेकिन मैंने आगे मतलब वजाहत की। जो पढ़ा जा रहा है अल्लाह और रसूल का जिक्र किया जा रहा है, पढ़कर सुनाया जा रहा है, उनकी ताजीम की खातिर बैठे। जैसे तिलावत में दो जानू बैठना ये आदाब में से, दुआ में दो जानू किबला रू, तिलावत में भी दो जानू किबला रू बैठना इसके आदाब में से। तो अल्लाह और रसूल का जिक्र सुनते वक्त अगर कोई दो जानू एहतराम की नीयत से बैठेगा सवाब मिलेगा, जिक्र में भी बैठे, अभी मदनी मुजाकरे में भी जिससे हो सके दो जानू बैठ सके बैठे। मैं जब बैठ सकता था घंटों बैठता था, दो जानू एक एक घंटा डेढ़ डेढ़ घंटा, फिर पांव बदलता भी था लेकिन अल्हम्दुलिल्लाह बैठता था। अब मारा मजबूरी है सोफे पर बैठने लगा हूं, लेकिन बरसों तक मैंने नीचे ही बैठकर ये सब किया है, तो इसमें कोई मतलब छोटे बाप का नहीं हो जाएगा। अगर एहतराम से बैठेगा तो। चलो आज प्रैक्टिकल कर लें, अत्तहियात पढ़ते हैं नमाज में, इस तरह बैठने को दोजानु बैठना बोलते हैं। तो जब भी बयान सुने, दर्स सुने, मदनी मुजाकरे में तशरीफ लाए, तो जो कुछ बयान किया जा रहा है इल्मे दीद के एहतराम की नीयत से दोजानु बैठेंगे, सवाब मिलेगा। जब थक जाए तो चौकड़ी मार के बैठ जाए, फिर थकान दूर हो जाए, फिर दोजानु हो जाए, इंशाअल्लाह इसका सवाब मिलेगा। ना बैठे उसको भी मजबूर ना करें, वरना फिर लोग आएंगे नहीं, कतराएंगे। जो अगर चौकड़ी मार के बैठे गुनाहगार थोड़ी है, कोई गुनाह नहीं। डेस्क मखसूस तो कुरान करीम के लिए होते हैं, रेल भी कुरान करीम के लिए रखी जाती है, मस्जिद में किताबें होती कब है जो पढ़ेंगे लोग? पंचसूरा कुरान करीम, यानी कोई और मसाइल की किताबें वगैरह मस्जिदों में रखने का उर्फ नहीं है, ना लोग पढ़ते हैं। अगर कोई रख भी दे तो पढ़ता कौन है? वो तिलावत करते हैं लोग, तर्जमे वाला कुरान भी नहीं पढ़ते इल्ला माशाल्लाह। कोई पढ़े शादो कल मादूम, जो मेरा अपना तजुर्बा है। अब अल्लाह करे इल्म दीन का जोर बढ़ गया हो, जगह जगह वारे शरीफ रखी जा रही हो और लोग पढ़ रहे हो, तो आपको मालूम।
फैजान सुन्नत तो बापा तकरीबन हमारी जो दावत इस्लामी मसाजिद, ये सुन्नियों की मसाजिद है, उनमें अहले सुन्नत की मसाजिद में फैजान सुन्नत भी होती है। और दूसरी बात ये है कि ये वाकिफ की गर्ज के खिलाफ नहीं है।
अच्छा,
यानी कि कुरान फैजान सुन्नत रख कर पढ़ना या कोई दीनी किताब मस्जिद में रख कर पढ़ना, हाँ अगर ये बाहर दर्स देना है, इसको बाहर ले गए, तो इस सूरत में फिर मसाइल होंगे।
मस्जिद की इमारत में जहाँ भी फिनाए मस्जिद वगैरह में भी, तो ये रहल जो कुरान करीम पढ़ने की है, ये तो 100% ही बात है कि जिसने दिया है रहल वो देख लेगा कि फैजान सुन्नत का दर्स दे रहा है, और अगर वो है सुन्नी या रसूल अल्लाह कहने वाला, वो तो नाराज हो, इसका चांस ना होने के बराबर है, ना होने के बराबर है। नहीं है ये नहीं कहेंगे, इसलिए कि बाज सुन्नी होने के बावजूद हमसे सेट नहीं होते,
मना कोई नहीं करेगा। यानी कि फैजान सुन्नत को भी हटकर अगर कोई दूसरी किताब पढ़ रहा होगा तो वो उसकी गर्ज के खिलाफ नहीं।
अच्छा, बाहर नहीं ले जा सकते हैं इसको, मस्जिद के बाहर जो मस्जिद की रहल वगैरह है तो उसको दर्स देने के लिए भी बाहर नहीं ले जाएंगे। हाँ, जिसने वक्फ किए वो अगर इजाजत दे दे,
अगर तो, उसने मस्जिद पर वक्फ की है,
अच्छा
फिर तो बाहर नहीं जा,
अब तो उसको गई ना
जी। और अगर उसने ये बोला कि कहीं पे भी दर्स दें, कुरान पाक पढ़ें, इमाम साहब हुजरे में ले जाएं, यहाँ मस्जिद में रखें, या बाहर आप लोग जो है वो दर्स देने जाएं, इस तरह की सराहत कर दी है तो फिर
अगर सराहत की है तो, वरना आमतौर पर क्या होता है लोग चुपचाप रख देते हैं मस्जिद में, और वो जहन यही होता है कि मस्जिद में लोग कुरान पढ़ेंगे, इस पर तो ये वक्फ हो ही गई, अब बाहर ले जाने की तो इजाजत ना रही, ना अब इजाजत देने का इसको इख्तियार रहा, ये भी अब इजाजत नहीं दे सकेगा। والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم صلوا على الحبيب
صلى
الله تعالى على محمد।
किसी के दर्स में शिरकत की सआदत मिलती है, उसने जब दर्स की तैयारी ना की हो ना, तो अब जब वो दर्स देता है तो बाज़ों का तो मुश्किल अल्फाज होते हैं, तो वो तैयारी ना करने की वजह से वो इस तरह दर्स दे रहा होता है कि उसमें दिलचस्पी बैठने वाले की कम हो जाती है।
दर्स देने के लिए तैयारी भी हो, एक दो बार पहले पढ़ ले, अगर कोई मुश्किल तलफ्फुज़ है इसके नहीं पढ़ पाता तो वो भी किसी से समझ ले, तो शुरू में ये सब तकलीफें होंगी, बाद में तो ज़रा हर बार पूछना नहीं पड़ेगा फिर, तो जो सही ये सब सवाब मिलेगा आपको। इसके लिए तलफ्फुज़ पूछेंगे कि माना नहीं आते, माना मालूमात करेंगे, लुगत में देखने की अगर सलाहियत है तो लुगत में देख लेंगे, तो इससे मतलब ये कि सवाब ही सवाब है, नुकसान नहीं है। फिर जितना अंदाज अच्छा होगा दर्स देने का, आवाज अच्छी होगी, तलफ्फुज़ अच्छे होंगे, इतना लोग ज्यादा सुनेंगे, दिलचस्पी लेंगे और काम बढ़ेगा। अब बाकी यानी कि जो अच्छा पढ़ने वाले होते ना, अब उनके नहीं, वो टाइम नहीं देते, दादा टाइम नहीं देगी, टाइम वो देगा बेचारा नया नया आया है, अब अटक कटक पटक उसके वो गाड़ी रुक गई तो पता चला दो आदमी उठ के चले गए, क्या पढ़ूं। ये भी होता होगा, और जो मैं कहता हूं भी तो ये जितने डिवीजन निगरान हैं, जितने अराकीन शूरा हैं, जितने काबीनात के जिम्मेदारान हैं, अगर ये दर्स पकड़ लेना रोज के दो दर्स, आप देखो शैतान के खिलाफ जो ऐलान जंग का मैं नारा लगाता हूँ ना, इसको तकबीर ना मिले तो मेरे को बोलना यार तुमने गलती की है, हम कटक बटक वालों को ही सुनेंगे, इन फसीओ बली दर्स देने वालों को नहीं सुनेंगे। आप मेरे को बोल सारे आज मेरे को पैगाम दे दें कि अब हम हैं, हट जाओ, फैजान सुन्नत का दर्स हम देंगे, रोज के दो दर्स देंगे। जितने मेरे मदनी हैं, मेरे असातिजा हैं, दाऊद इस्लामी के जितने भी मतलब इस तरह अहले इल्म तबका है, कौन मतलब छोटे बाप का नहीं हो जाएगा यार, दर्स दे फैजान सुन्नत का, इतना सवाब मिलेगा इंशाल्लाह। मैं बरसों दर्स दिया, मैंने ये नहीं पता नहीं कितनी बार दर्स देता रहता था, दर्स शहीद मस्जिद में होता था मैं दर्स देता था, खुद इसी फैजान मदीना में मैं दर्स देता था फैजान सुन्नत का। ऐसे कई आपको मिलेंगे जो मेरे दर्स में बैठते थे, आप भी बैठे थे अल्हम्दुलिल्लाह। अब अंदाज बदल गया मेरा, तो क्या करूं, वो भी मजबूरियों ने बदला, वरना अब भी मैं छोटे ही बाप का हूं और मैं दर्स दे लेता, कोई अब भी देता हूँ दर्स तो मैं अल्हम्दुलिल्लाह।
पापा आपका दर्स,
अब अंदाज दूसरा दर्स देने का।
पापा आपका दर्स होता भी तो है, वो जो फजर से पहले जो इज्तिमाई तौर पर जब मदनी मुजाकरे रात में जाग रहे होते तब भी इस्लाम में शरीक तो होते हैं
जी
आपके दर्स में,
मगर अब अंदाज हो रहे, अब वो जिस अंदाज से होता पहले जिस अंदाज में होता था जमीन पर बैठकर और बगैर माइक
अब के, जैसे अब अमीर सुन्नत ने फरमाया ना कि जल्दी जल्दी पैगाम दे दिए जाए, तो इसमें यह है कि जितने भी जिम्मेदारान हैं वो अपने अपने जिम्मेदारान को पैगाम भेजें कि जी आपकी तरफ से क्या पैगाम है, तो इस तरह इंशाल्लाह ताला उनको पैगाम देने का भी जहन बनेगा कि ठीक है हमारा ये हमारा ये हमारा ये।
मैं भी दो दर्स देता हूँ, तुम भी दो दर्स दो, एक जिम्मेदारान एक दूसरे को बोले, सर सब इस वक्त मदनी मुजाकरे सुन रहे हो, ये जरूरी भी नहीं है ना,
अब मैसेज कर दें तो इंशाल्लाह ताला उम्मीद है कि ये चल जाएगा।
तो दर्स देते रहे, दर्स देते रहे, वो है ना दरस्तुल इल्म हत्ता सिरतु कुतबन, ये गोश पाक फरमाते हैं दरस्तुल इल्म हत्ता सिरतु कुतबन, मैं दर्स देता रहा यहां तक के कुतब बन गया। ये विलायत की बहुत बड़ी किस्म है, आला दर्जा है कुतुब। ये हमारे मुफ्ती सज्जाद साहब फरमा रहे, मैं बरसों से अपनी मस्जिद में फैजान सुन्नत का दर्स दे रहा हूँ, तो मतलब कोई छोटे बाप का नहीं हो जाता अल्हम्दुलिल्लाह, मतलब इज्जत बढ़ती है, और इज्जत दुनिया की तो अगर अल्लाह अता करे हमको, लेकिन इसकी तलब के लिए भाग दौड़ नहीं ना की जाए, अल्लाह आखिरत की इज्जत अता करे तो दुनिया में मिल जाएगी। सारे इस्लामी भाई नियत करें कि फिजान सुन्नत के दो दर्स, एक घर दर्स होता कि घर में मदनी माहौल बने, एक बार दर्स दें मस्जिद में दें, फिर तीसरा दर्स चौक में दें, बाजार में, मार्केट में, दुकान में, स्कूल में अगर होते हैं आप तो स्कूल में दें, कॉलेज में दें, जहां जहां मुमकिन हो फिजान सुन्नत का दर्स जारी कीजिए, इंशाल्लाह इसकी बरकतें दोनों जहानों में लूटेंगे। हिम्मत कीजिए सारे साईं भाई, नातखवान भी माशाल्लाह इनकी आवाजें भी बहुत अच्छी होती हैं, नातखवान भी अगर मस्जिदों में दर्स देंगे ना तो लोग बहुत बैठेंगे इनके दर्स में
इंशाल्लाह।
अल्लाह ने इनको ये जो आवाज दी है इसका फायदा इनको उठाना चाहिए, नात शरीफ भी पढ़ें और दर्स भी दें, बयान भी फरमाएं। ये मुबल्लिग अगर जो भी नातखवान मुबल्लिग होगा ना लोग उसको भी बड़े शौक से सुनते होंगे, और मेरा ये कई माशाल्लाह नातखवान हमारे बयान करते भी होंगे, करना भी चाहिए, नहीं करते तो इनको भी करना चाहिए, मगर वो देख कर जो अपने वो तरीके कार इसके मुताबिक। अल्लाह सबको बरकतें दे।
पापा कई जिम्मेदारान के मैसेज आने शुरू हो गए हैं और नियत कर रहे हैं और कि इंशाअल्लाह अज़्ज़ोजल दो दर्स दिया करेंगे।
अब देते भी होंगे अल्हम्दुलिल्लाह, कई जिम्मेदारान देते होंगे, दे भी सुने भी, दोनों ही काम कर लें।
बाबा इसमें दोनों तरफ फायदा देखा है, देने का भी फायदा देखा है और दूसरा अगर बड़े जिम्मेदारान इंफरादी कोशिश करके बिठाते हैं ना तो बैठने वालों की तादाद भी बढ़ जाती
है। खैर ख्वाबी ये बने तो क्या बात है, इनको तरीका भी आता होता है। एक आम बूढ़े आदमी को खड़ा करेंगे तो जब तक बोलेगा नहीं उसका रोब होगा, जब बोलेगा तो बाद होगा बदल कर देगा, ए मियां चल बैठ जा दर्द हो रहा है। अब अगर इस तरह का वो कोई नया खड़ा कर दो हो सकता है बोले हो, इस तरह किसी नमाजी को बोला बाबा जा रहे लोग हो गए ले मोहब्बत आप जरा इनको बिठाइए, वो इस तरह बोलेगा चल बे चल बैठ जा, आज तो बैठ जाएगा फिर शायद मस्जिद में आए मुश्किल नमाज के लिए। तो इसलिए वो जिम्मेदारान वाकई खैर ख्वाही फरमाए ना तो मदीना मदीना हो जाएगा। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
प्यारे पापा जान, जब कोल्ड क्रीम इस्तेमाल करते हैं तो उस पर जब हम वुजू करते हैं तो चिकनाहट महसूस होती है, इस सूरत में हमारा वुजू होगा या नहीं होगा? अभी सर्दी का मौसम है, उमूमन लोग धूप के अंदर बैठते हैं, धूप में बैठने के क्या फायदे हैं? बराए करम इरशाद फरमा दीजिए और क्या नियत होनी चाहिए? अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह।
अलैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुह। ये कोल्ड क्रीम जो है ना इसमें जैसे चिकनाहट होती है और चिकनाहट तेल में भी होती है, घी में भी होती है, वेसलिन जो लगाते हैं फट जाता है उसमें सब में चिकनाहटें होती है। तो अगर इस तरह की चिकनाहट लगी हुई है कि इसका जिस्म नहीं लगा हुआ सिर्फ चिकनाहट है, यानी कि उसके तेल लगी हुई है नजर आ रही है मोटी मोटी तेल, तो उसके नीचे तो पानी नहीं जाएगा लेकिन सिर्फ तेल जैसे मल दिया या वही कोल्ड क्रीम वगैरह मल दी, अब इसका कोई जिस्म नजर नहीं आ रहा सिर्फ चिकनाहट है, तो इससे पानी फिसल गया बह गया तो इससे वुजू हो जाएगा। मक्खी की बीट है जैसे कि इसके नीचे पानी नहीं पहुंचा और मेहंदी का जिर्म बेख्याली में मेहंदी का जिर्म लगा रह गया या मच्छर मक्खी की बीट लगी रह गई, मच्छर की बीट को शायद नजर भी नहीं आती, मक्खी की नजर आती है, और इसी तरह मतलब मिट्टी गारा मेल अगर नाखूनों के अंदर है तो ये इस तरह की वो चीजें कि जिनकी मुहाफजत मुश्किल होती है पता नहीं चल रहा है, तो ये मुआफ है। नाखूनों में मेल तो नजर भी आता है तो वो मुआफ है, इसको निकालने की तकलीफ नहीं दी जाएगी तो लोग आजमाइश में आ जाएंगे। वल्लाह तआला अअलम व रसूलहू अअलम अज्जा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम। कुछ फरमाए,
थोड़ा सा और वाज़े फरमा दें इन चीजों का, ये जो जिर्म वगैरह लगा रह गया तो जिर्म वगैरह जो लगा रह गया,
बोली दियो ना जो मसला है।
मसला तो सही फरमाया आपने लेकिन मैं कह रहा था थोड़ा सा वाजे हो जाता कि ये जिर्म वगैरह उस सूरत में माफ है कि तो मामूली है और जिसकी निगहदाश्त में उसके ख्याल रखने में उमूमन या खसूसी तौर पे जो है वो दुश्वारी है तो इस सूरत में वो माफ है। बात सही बयान फरमाई आपने।
अब वही कह इसको अब कोई सी बारीक चीज रह गई, मक्खी की बीट रह गई या मेहंदी दाढ़ी में लगाई थी, अब वो कहीं मतलब उसका जिर्म रह गया, औरत ने मेहंदी लगाई और मामूली सा कहीं जिर्म रह गया हल्का सा और उसको ध्यान नहीं रहा और उसने धो लिया तो वुजू हो जाएगा, नमाज पढ़ी तो हो गई, अब नजर पड़ा अरे ये तो रह गया तो अब इसको उतार के धोना जरूरी है। अब अगर इसके होते हुए पता है कि ये लगा हुआ है और नमाज पढ़ेंगे तो अब नहीं होगी, ये ज़हन में रखिएगा। वल्लाहु तआला अअलम व रसूलहू अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम। अच्छा धूप के फवायद पूछे इन्होंने, نیت بھی، نیت تو ہر کام میں ہونی چاہیے، کولڈ کریم لگانے میں بھی نیت ہونی چاہیے تو ثواب ملے گا. یعنی کہ اس میں یہ کہ جیسے علاج کرنا، کسی مرض کا علاج کرنا یہ مستحب ہے اور اس کو سنت بھی کہہ سکتے. تو اگر یہ نیت کر لے کہ میں مجھے جو یہ جیسے کہ عبادت اور قوت حاصل کرنے کے لیے کولڈ کریم لگا رہا ہوں، کیونکہ تکلیف ہوگی، اگر تکلیف ہوتی ہے تو نماز میں دل نہیں لگے گا اور نماز پر اس طرح لگانے سے تھوڑا ٹھیک ہو جائے گا، نماز میں مدد ملے گی، دل لگے گا. عبادت پر قوت حاصل کرنے کے لیے وضو، وضو میں یہ پھٹ جاتا ہے تو جلن بعض وقت مچتی ہے، تو وضو بھی عبادت ہے، اس میں تکلیف ہوتی ہے پھٹن میں، تو اس طرح یہ کہ ٹھیک ہو جائے گا تو وضو میں بھی آسانی ہوگی. تو عبادت پر قوت حاصل کرنے کے لیے کولڈ کریم لگاؤں گا، اگر مرض لگا ہوا اور اس پر لگا رہا تو علاج کی سنت ادا کرتے ہوئے کرنے کے لیے کولڈ کریم لگاؤں گا. یہ دو نیتیں تو آسان ہیں، پھر بسم اللہ پڑھ کے لگاؤں گا، پھر جو بھی نعمت اس پر شکر ادا کرنا یہ ایک الگ ہے، اللہ کی حمد کروں گا لگا کر، اللہ نے یہ نعمت دی مجھے، میرا یہ علاج ہے. اسی طرح دھوپ کے لیے بھی کہ یہ اللہ کی نعمت ہے، میں بیٹھوں گا اور میں شکر ادا کروں گا، عبادت پر قوت حاصل کروں گا، کیونکہ دھوپ بھی کئی امراض کو دور کرتی ہے، حفاظت فراہم کرتی ہے. اس کا تفصیلی بیان ہے نا دھوپ کا، یہ اس میں اپنے گھریلو علاج میں. تو دھوپ کی اہمیت کے تعلق سے عرض ہے کہ اللہ عز و جل کی ایک بہت بڑی عظیم نعمت ہے دھوپ، اور اس میں بہت سارے فوائد رکھے گئے ہیں، جس میں انسانی کی صحت کے لیے دھوپ کا اہم کردار ہے. ایک کہاوت ہے، جس گھر میں سورج داخل نہیں ہوتا اس میں ڈاکٹر داخل ہوتا ہے. بے شمار جراثیم ایسے ہوتے ہیں جو دھوپ اور تازہ ہوا سے مر جاتے ہیں، چنانچہ جن گھروں کی کھڑکیاں صرف گرد و غبار کے خوف سے ہر وقت بند رکھی جاتی ہیں اور ان میں دھوپ اور تازہ ہوا نہیں پہنچ پاتی، ہے نا، فریش ایئر نہیں پہنچ پاتی، وہاں طرح طرح کے جراثیم پرورش پاتے اور خوب بیماریاں پھیلاتے ہیں. روزانہ دن کا اکثر وقت کھڑکیاں کھلی رکھنی چاہیے، ہر کمرے میں آمنے سامنے دو کھڑکیاں اس طرح بنوائی جائیں کہ ایک سے تازہ ہوا داخل ہو اور دوسری سے باہر نکلتی رہے، جبکہ اس کا موقع ہو. ویسٹ میں کھلی ہے تو وہ ہوا لائے گی، ایسٹ میں بھی کھلی ہے تو وہ نکال دے گی جو دوسری ہوا ہے اس کو. صرف ایک کھڑکی کھلی رکھنا کافی نہیں ہوتا، اگر آمنے سامنے دو کھڑکیاں نہ ہو تو پھر کھڑکی اور دروازے کی ایک ایسی ترکیب ہو کہ ایک طرف سے ہوا داخل ہو دوسری طرف سے خارج. انسانی جسم کی کھال میں وٹامن ڈی، یہ سوئی ہوئی حالت یعنی ان ایکٹیو فارم میں ہوتا ہے، اس کا نام 7D ہائیڈرو کولیسٹرول ہے. جب سورج کی الٹرا وائلٹ شعائیں انسانی جسم پر پڑتی ہیں تو کھال میں سویا ہوا وٹامن ڈی بیدار ہو کر متحرک یعنی ایکٹیو ہوتا اور وٹامن D3 میں تبدیل ہو کر خون میں شامل ہو جاتا ہے. وہاں سے یہ جگر میں جاتا ہے جہاں اس کو مزید کارآمد بنایا جاتا ہے، پھر یہ گردوں میں پہنچ کر مکمل طور پر سرگرم عمل ہو جاتا ہے. اب یہ وٹامن D3 آتوں سے کیلشیم اور فاسفورس کو خون کے اندر جذب کرنے میں مدد دیتا، بلکہ اس عمل کو تیز تر کر دیتا ہے، اور ان کی جو مقدار ہماری خوراک میں شامل ہو کر ہماری آنتوں میں پہنچ رہی ہے اس کو ضائع نہیں ہونے دیتا، بلکہ تیزی سے اسے خون میں جذب کر لیتا ہے. کیلشیم اور فاسفورس ہماری ہڈیوں کی صحیح نشو و نما کے لیے بے حد ضروری ہیں. سورج کی وہ شعائیں جو بند کھڑکیوں کے شیشے سے پار ہو کر انسانی جسم تک پہنچتی ہیں، یا کار کے گلاس سے جو چھن کر پار ہو کر آتی ہیں، ان میں الٹرا وائلٹ شعائیں نہیں ہوتی، لہذا ان میں یہ خاصیت بھی نہیں ہوتی کہ سوئے ہوئے وٹامن ڈی تھری کو بیدار یعنی ایکٹیو کر کے کارآمد بنا سکے، یعنی ڈائریکٹ کرنیں آنی چاہیے. جس طرح عموماً پودوں کی نشو و نما کے لیے دھوپ کا اہم کردار ہے، اسی طرح بچہ ہو یا جوان، ادھیڑ عمر کا ہو یا بوڑھا، ہر بدن انسانی کے لیے تازہ ہوا اور دھوپ مفید اور فائدہ مند ہے. 6 ماہ سے 2 سال کی عمر کے درمیان بچوں کی ہڈیاں تیزی سے بڑھتی ہیں، اس کی پروگرس جلدی ہوتی ہے. اگر ہڈیوں کی صحیح نشو و نما نہ ہو تو ان میں ریکٹس نامی بیماری پیدا ہوتی ہے. ہڈیوں کی صحیح نشو و نما کے لیے وٹامن ڈی 3 بہت ضروری ہوتا ہے. اگر اس میں کمی واقع ہو جائے تو ہڈیوں میں مختلف نقائص یعنی خامیاں رہ جاتی ہیں جو آگے چل کر پریشانی کا باعث بنتے ہیں. آج کل ریکٹس نامی بیماری بچوں میں عام ہوتی جا رہی ہے. اس کی وجوہات میں سے خوراک میں وٹامن ڈی 3 کی کمی بھی شامل ہے، مگر سب سے بڑی وجہ تنگ محلوں اور چھوٹی چھوٹی گلیوں کے اندر بڑی بڑی عمارتوں کے بند گھروں میں رہائش ہے، کیونکہ ایسی جگہوں پر سورج کی الٹرا وائلٹ شعائیں صحیح طور پر انسانی جسم تک نہیں پہنچ پاتی اور نتیجتاً بچہ ڈکٹس کا شکار ہو سکتا ہے. اگر ایسا ہوا تو اس کی ہڈیوں میں ایک یا ایک سے زیادہ مختلف نوعیت کے نقص یعنی عیب پیدا ہو جائیں گے. بچے میں ریکٹس کی علامات، نمبر 1 بار بار نمونیا ہو جانا، نمبر 2 آئے دن دست لگ جانا موشن ہو جانا، 3 چڑچڑاپن، نمبر 4 خون کی کمی. دھوپ حاصل کرنے کا طریقہ، طلوع آفتاب سن رائز کے فوراً بعد اور غروب آفتاب سن سیٹ کے آخری لمحات میں کم از کم 12 منٹ کے لیے موسم کے لحاظ سے وقت میں کمی بیشی کر کے بچے کو ایسی جگہ لٹائیے یا بٹھائیے جہاں مکمل دھوپ آتی ہو. ہر عمر میں دھوپ کھانا ضروری ہے، لہذا انہی اوقات میں ہر ایک کو اتنی دیر تک مکمل دھوپ میں رہنا چاہیے، نہیں اتنی دیر رہنا چاہیے کہ کھال گرم ہو جائے. بیان کردہ اوقات بہترین ہے، اگر نہ بن پڑے تو دن بھر میں کسی بھی وقت میں کچھ نہ کچھ دھوپ حاصل کر لینی چاہیے. اگر چھاؤں میں ہو اور دھوپ آنی شروع ہو جائے تو کچھ دھوپ اور کچھ چھاؤں میں مت بیٹھیے، بلکہ وہاں سے ہٹ جائیے، یا مکمل دھوپ میں آ جائیے یا مکمل چھاؤں میں. حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالی عنہ سے روایت ہے، سرکار مدینہ منورہ سردار مکہ مکرمہ صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان شفقت نشان ہے، تم میں اگر کوئی سائے میں بیٹھا ہو اور اس پر سے سایہ ہٹ جائے، اس کا کچھ حصہ دھوپ میں اور کچھ سائے میں ہو جائے تو اس کو چاہیے کہ وہاں سے اٹھ کھڑا ہو. مفسر شہید حکیم الامت مفتی احمد یار خان علیہ رحمت المنان فرماتے ہیں، یا تو سائے میں ہی چلا جاوے یا بالکل دھوپ میں ہو جاوے، کیونکہ سایہ ٹھنڈا ہے اور دھوپ گرم، اور بیک وقت یعنی ایک وقت میں ایک بدن پر ٹھنڈک اور گرمی لینا صحت کے لیے نقصان دے، اس لیے ایسا نہ کرے. نیز یہ شیطانی نشست یعنی شیطانی بیٹھک ہے، شیطانی سیٹ ہے جس سے شیطان خوش ہوتا ہے، لہذا اس تشبیہ سے بچنا ضروری ہے. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
مدنی مذاکرہ ہے شریعت کا فرزینہ، اخلاق کا تہذیب کا طریقت کا خزینہ مدنی مذاکرہ ہے مدنی مذاکرہ مدنی مذاکرہ ہے مدنی مذاکرہ